यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा, प्रत्यक्षतर्फ 161 निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक। घोषित नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी 124 स्थानमा विजयी, समानुपातिक तर्फ पनि रासुपा नै अग्रस्थानमा। भदौ 23 र 24 गतेका घटना छानबिनका लागि गठित जाँच बुझ आयोगद्वारा प्रधानमन्त्री सुशीला कार्की समक्ष प्रतिवेदन पेश, प्रतिवेदन कार्यान्वयनमा लैजाने प्रधानमन्त्रीको प्रतिबद्धता। राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण आज हुँदै, इरानको तेहरान र कराजका तेल भण्डारण केन्द्रमा अमेरिका इजरायलको हवाई आक्रमण र लगातार दोस्रो पटक T20 विश्वकपको उपाधि भारतलाई।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 अन्तर्गत अहिलेसम्म 161 स्थानको नतिजा प्राप्त भएको छ, जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले 124 स्थान, नेपाली कांग्रेसले 17 स्थान, नेकपा एमाले 8 स्थान, नेपाली कम्युनिष्ट पार्टीले 7 स्थान, श्रम संस्कृति पार्टीले 3 स्थानमा विजय हासिल गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र स्वतन्त्र उम्मेद्वार एक एक स्थानमा विजयी भएका छन्। अन्तिम नतिजा आउन बाँकी 4 निर्वाचन क्षेत्रमा रासोपा, नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले अग्रता लिएका छन्। अब गोर्खा क्षेत्र नम्बर 1, धनुषा 1, इलाम 1 र संखुवा सभाको अन्तिम परिणाम आउन बाँकी रहेको छ। निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर 1मा मत परिणाम सार्वजनिक नगर्न पत्राचार गरेको छ। सर्वोच्च अदालतमा मुद्दा परि विचाराधीन रहेकाले सो सम्बन्धमा अदालतबाट आदेश नभएसम्म धनुषा निर्वाचन क्षेत्र नम्बर 1को मत परिणाम हाल घोषणा नगर्ने हिजो धनुषा जिल्ला क्षेत्र नम्बर 1 निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिएको शाखा अधिकृत अरूण अधिकारीले जानकारी दिनुभयो। आयोगले यही फागुन 18 गते धनुषा जिल्ला क्षेत्र नम्बर 1का राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका उम्मेद्वार किशोरी शाह कमलको उम्मेद्वारी कर्जा सूचना केन्द्रको कालो सूचीमा नाम रहेको प्रमाण प्राप्त भएको भन्दै खारेज गर्ने निर्णय गरेको थियो। समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल 76,44,000 मत गणना भएको छ। निर्वाचन आयोगले उपलब्ध गराएको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढ़ी अर्थात 36,97,732 मत प्राप्त गरेको छ। त्यसै गरी नेपाली कांग्रेसले 12,48,639, नेपाल कम्युनिष्ट पार्टी एमाले 10,58,291, नेपाली कम्युनिष्ट पार्टीले 5,43,951, राष्ट्रिय प्रजातन्त्र पार्टीले 2,60,534 मत प्राप्त गरेको छ। श्रम संस्कृति पार्टीले 2,49,211, जनता समाजवादी पार्टी नेपालले 1,11,574 मत प्राप्त गरेको छ। हाल मतगणना जारी रहेको छ। प्रधानमन्त्री सुशीला कार्की समक्ष भदौ 23 र 24 घटना सम्बन्धी जाँचबुझ आयोगले 1,000 पृष्ठको प्रतिवेदन हिजो पेश गरेको छ। पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको अध्यक्षतामा गठित आयोगमा नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र कानूनविद विश्वेश्वर प्रसाद भण्डारी सदस्य हुनुहुन्थ्यो। प्रधानमन्त्री कार्की समक्ष प्रतिवेदन पेश गरेपछि आयोगका सदस्य शर्माले करिब 200 जनालाई सोधपूछ गरिएको र विज्ञहरूसँग पनि राय लिएर तयार गरिएको प्रतिवेदनमा दोषीमाथि कार्यवाहीको सिफारिश गरिएको जानकारी दिनुभयो। आयोगका अध्यक्ष गौरी बहादुर कार्कीले आफूहरूले इमान्दारिताका साथ काम गरेको र बिना कुनै पूर्वाग्रह जे देख्यो त्यही कुरा प्रतिवेदनमा राखेको जानकारी दिनुभयो। प्रतिवेदन बुझेपछि प्रधानमन्त्री कार्कीले आयोगबाट प्राप्त प्रतिवेदन कार्यान्वयन प्रक्रियामा लगिने बताउनुभयो। वहाँले त्यसलाई अब आफू र गृहमन्त्रीले अध्ययन गरी मन्त्री परिषदमा पेश गर्ने बताउनुभयो। प्रधानमन्त्री कार्कीले प्रतिवेदन अध्ययन गरी कार्यान्वयनको प्रक्रिया अघि बढ़ाउने र त्यसलाई आवश्यकता अनुसार सार्वजनिक गर्ने बताउनुभयो। लुम्बिनी प्रदेशका 12 जिल्लामा रहेका 26 प्रतिनिधि सभा निर्वाचन क्षेत्र मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले 21 सीट जित्दै स्पष्ट बहुमत सहित पहिलो शक्ति बनेको छ। यसपटकको निर्वाचन परिणामले प्रदेशको राजनीतिक समीकरणमा ठूलो परिवर्तन देखिएको छ। नेपाली कांग्रेस र नेकपाले दुई दुई सीट जितेका छन् भने नेकपा एमाले एक क्षेत्रमा मात्रै विजय हात पारेको छ। रूपन्देहीका 5 निर्वाचन क्षेत्रमा रासोपाले जीत निकालेको छ। रूपन्देही एकमा सुनिल लम्साल, क्षेत्र नम्बर दुईमा सुलभ खरेल, तीनमा डाक्टर लेखजङ थापा, चारमा कन्हैया बानिया र पाँचमा तौफिक अहमद खाँ निर्वाचित हुनुभएको छ। पश्चिम नवलपरासीको क्षेत्र नम्बर एकमा रासोपाका विक्रम खनाल तथा क्षेत्र नम्बर दुईमा नरेन्द्र कुमार गुप्ता विजयी हुनुभएको छ। कपिलवस्तुको क्षेत्र नम्बर एकमा रासोपाका मोहनलाल आचार्य र क्षेत्र नम्बर दुईमा विक्रम सिंह थापा निर्वाचित हुँदा क्षेत्र नम्बर तीनमा नेपाली कांग्रेसका अभिषेक प्रताप शाह विजयी हुनुभएको छ। दाङका तीनवटै निर्वाचन क्षेत्रमा पनि रासोपाले प्रभाव जमाएको छ। दाङ एकमा देवराज पाठक, दुईमा रासोपाका सह महामन्त्री विपिन कुमार आचार्य र तीनमा कमल सुवेदी निर्वाचित हुनुभएको छ। गुल्मीका दुवै क्षेत्रमा रासोपाले विजय हासिल गरेको छ। गुल्मी एकमा सागर ढकाल र दुईमा गोविन्द पन्थी निर्वाचित हुनुभएको छ। बर्दियामा क्षेत्र नम्बर एकमा रासोपाका ठाकुर सिंह थारू विजयी हुनुभएको छ भने क्षेत्र नम्बर दुईमा रासोपाका श्रीधर पोखरेल विजयी रहनु भएको छ। बाँकेमा क्षेत्र नम्बर एकमा रासोपाका सुरेश कुमार चौधरी र क्षेत्र नम्बर तीनमा खगेन्द्र सुनार निर्वाचित हुनुभएको छ। क्षेत्र नम्बर दुईमा भने नेकपा एमालेका मोहम्मद इस्तियाक राई विजयी हुनुभएको छ। रूकुम पूर्वमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित हुनुभएको छ भने रोल्पामा नेकपाकै वर्षमान पुन विजयी हुनुभएको छ। प्युठानमा रासोपाका सुशान्त वैदिक निर्वाचित हुनुभएको छ। पाल्पा क्षेत्र नम्बर एकमा नेपाली कांग्रेसका सन्दीप राणा विजयी हुनुभएको छ भने पाल्पा दुईमा रासोपाका माधव बहादुर थापा निर्वाचित हुनुभएको छ। यस्तै अर्घाखाँचीमा रासोपाका हरिप्रसाद भूषाल विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 लागि उम्मेद्वार बनेका 8 पूर्व स्वास्थ्य मन्त्री पराजित हुनुभएको छ। पराजित हुनेमा नेपाली कांग्रेसका सभापति तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री गगन कुमार थापा, पूर्व उप प्रधानमन्त्री स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेल, पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, गिरिराजमणि पोखरेल, शेरबहादुर तामाङ, पदम गिरी र प्रदीप यादव हुनुहुन्छ। सर्लाही चारबाट उम्मेद्वारी दिनुभएका पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापालाई राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका उम्मेद्वार अमरेश सिंहले 12,857 मतान्तरले पराजित गर्नुभएको हो। यसै गरी सप्तरी तीनबाट उम्मेद्वारी दिनुभएका पूर्व उप प्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका अमरकान्त चौधरीसँग पराजित हुनुभएको छ। नेपाली कांग्रेसका महामन्त्री तथा निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेल काठमाण्डु 5 पराजित हुनुभएको छ। यस्तै पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकाल यस पटकको निर्वाचनमा पराजित हुनुभएको छ। नेकपा एमालेका तर्फबाट तिहथुम एकमा उम्मेद्वार बन्नुभएका ढकाललाई सोही क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बन्नुभएका सन्तोष सुब्बाले झिनो मतान्तरले पराजित गर्नुभएको हो। दुईपटक स्वास्थ्य मन्त्री बनिसक्नुभएका गिरिराज मणि पोखरेल पनि पराजित हुनुभएको छ। यसै गरी पूर्व स्वास्थ्य मन्त्री पदम गिरी पर्वत एकबाट पराजित हुनुभएको छ। यसै गरी पूर्व स्वास्थ्य मन्त्री प्रदीप यादव पराजित हुनुभएको छ। सिन्धुपाल्चोक दुईबाट उम्मेद्वारी दिनुभएका पूर्व स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ पनि पराजित हुनुभयो। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नम्बर दुईमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका रामजी यादव विजयी हुनुभएको छ। मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले दिनुभएको जानकारी अनुसार यादवले 28,404 मत प्राप्त गरी विजयी हुनुभएको हो। धनुषा निर्वाचन क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका राम विनोद यादव निर्वाचित हुनुभएको छ। निर्वाचन अधिकृतको कार्यालय का अनुसार यादवले कुल 41,637 मत प्राप्त गर्नुभयो। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सोलुखुम्बुमा नेपाली कांग्रेसका उम्मेद्वार प्रकाश सिंह कार्की निर्वाचित हुनुभएको छ। मतगणनाको अन्तिम परिणाम अनुसार कार्कीले 13,166 मत प्राप्त गर्नुभएको छ भने वहाँका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी नेकपाका उम्मेद्वार असीम राईले 9,414 मत प्राप्त गर्नुभएको छ। मुगुमा नेपाली कांग्रेसका खड़क बहादुर शाही निर्वाचित हुनुभएको छ। मुख्य निर्वाचन अधिकृत मीन बहादुर कुंवरका अनुसार शाहीले 7,914 मत प्राप्त गर्नुभयो। शाहीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बहादुर रोकायाले 6,718 मत प्राप्त गर्नुभयो भने नेपाली कम्युनिष्ट पार्टीका चन्द्र बहादुर शाहीले 5,558 मत प्राप्त गर्नुभयो। प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर दुईमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका झबीलाल डुम्रे निर्वाचित हुनुभएको छ। वहाँले 25,354 मत ल्याएर निर्वाचित हुनुभएको निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिनुभयो। प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर एकमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रकाश गौतम विजयी हुनुभएको छ। सो क्षेत्रको कुल मत 95,310 मध्ये 36,033 मतका साथ गौतम विजयी हुनुभएको हो। नेपाली कांग्रेसका महालक्ष्मी उपाध्याय डिनाले 14,038 मत प्राप्त गर्नुभयो। सुनसरी क्षेत्र नम्बर एकबाट श्रम संस्कृति पार्टीका हर्कराज राई निर्वाचित हुनुभएको छ। निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार वहाँले 35,741 मत प्राप्त गरी विजयी हुनुभएको हो। वहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका गोमा तामाङले 27,249 मत प्राप्त गर्नुभयो। प्रतिनिधि सभा सदस्य पदको निर्वाचन अन्तर्गत बर्दिया क्षेत्र नम्बर दुईमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार श्रीधर पोखरेलले 29,678 मत ल्याएर विजयी हुनुभएको छ। वहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किशोर सिंह राठौरले 20,402 मत ल्याउनुभयो। गोर्खा क्षेत्र नम्बर दुईमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका कविन्द्र बुर्लाकोटीले 26,660 मत ल्याएर विजयी हुनुभएको छ। वहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाश चन्द्र दवाड़ीले 11,700 मत ल्याउनु भएको निर्वाचन अधिकृत मोहन प्रसाद बेलवासेले जानकारी दिनुभयो। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सप्तरी क्षेत्र नम्बर एकमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी उम्मेद्वार पुष्पा कुमारी चौधरी विजयी हुनुभएको छ। निर्वाचन अधिकृत जानकी रमण यादवका अनुसार चौधरीले 38,115 मत प्राप्त गर्नुभयो। सो क्षेत्रमा स्वाभिमान पार्टीका सुमित कुमारले 7,847 मत प्राप्त गर्नुभयो। नुवाकोट निर्वाचन क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका डाक्टर विक्रम तिमेलसेना विजयी हुनुभएको छ। वहाँले 22,609 मत ल्याएर विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत प्रमोद रिजालले जानकारी दिनुभयो। नेपाली कांग्रेसका उम्मेद्वार डाक्टर प्रकाश शरण महतले 18,597 मत प्राप्त गर्नुभयो। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रौतहट क्षेत्र नम्बर 3 राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका रविन्द्र पटेल विजयी हुनुभएको छ। पटेलले 27,318 मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत अवधेश प्रसाद कुशवाहाले जानकारी दिनुभयो। सो क्षेत्रमा जनता समाजवादी पार्टीका गोविन्द चौधरीले 11,954 मत प्राप्त गर्नुभयो। राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ आज हुँदैछ। निर्वाचित सदस्यलाई राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पद तथा गोपनीयताको शपथ गराउनुहुनेछ। संघीय संसद सचिवालयका सहायक प्रवक्ता अनन्त प्रसाद कोइरालाले सिंहदरबार स्थित कानून न्याय तथा मानवाधिकार समितिको हलमा दिउँसो 2 शपथ ग्रहण कार्यक्रम हुने जानकारी दिनुभयो। वहाँले गएको माघ 11 गते निर्वाचित राष्ट्रिय सभाका 18 जना सदस्यलाई शपथ समारोहमा उपस्थित हुन सचिवालयले ग्रह गरेको बताउनुभयो। शपथका लागि नवनिर्वाचित सदस्यले निर्वाचित भएको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 1-1 प्रतिसहित उपस्थित हुनुपर्नेछ। शपथ ग्रहणपछि सभाका अध्यक्ष दाहालले धारणा राख्नुहुने कार्यक्रम रहेको छ। सचिवालयले विदाई भएर जाने 20 सदस्यको विदाई कार्यक्रम समेत आज नै राखेको छ। सचिवालयका अनुसार विदाई भएर जाने सदस्यको विदाई कार्यक्रम अपराह्न 4 बानेश्वरमा राखिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको चुनावी सरकारले निष्पक्ष रूपमा समयभित्रै निर्वाचन सफल पार्ने दायित्व पूरा गरेको बताउनु भएको छ। निर्वाचन आयोगमा हिजो भएको छलफलमा गृहमन्त्री अर्यालले निर्वाचन हरूको तुलनामा यस पटकको निर्वाचन अझ स्वच्छ र भयरहित वातावरणमा सम्पन्न भएको बताउनुभयो। यसअघिका निर्वाचनमा कतिपय ठाउँमा पुनः मतदान गर्नुपर्ने, मतदान प्रक्रिया स्थगित हुने, कतिपय ठाउँमा अरूको नाममा पनि मतदान गर्ने, बुथ क्याप्चर गर्ने खालका गतिविधि हुने गरेको भए पनि यस पटकको निर्वाचनमा त्यस्ता खालका कुनै पनि गतिविधि नभएको जानकारी गराउनुभयो। अर्थमन्त्री रामेश्वर खनालले भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल पारेकोमा आयोगलाई बधाई दिनुभएको छ। निर्वाचन आयोगमा हिजो कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीसँग कुरा गर्नुहुँदै अर्थमन्त्री खनालले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुनुमा आयोगको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। अघिल्ला निर्वाचनको तुलनामा यस पटकको निर्वाचन अझ व्यवस्थित, मर्यादित, शान्तिपूर्वक रूपमा सम्पन्न भएको समेत अर्थमन्त्री खनालले बताउनुभयो। काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु, हावा नचल्नु लगायत कारणले मौसम धुम्मिएको बताउनुहुँदै यसले प्रदूषण बढ़ाउन मदत गरेको उल्लेख गर्नुभयो। काठमाडौँ विश्वको चौथो प्रदूषित शहरका रूपमा सूचीकृत भएको वातावरणविद भूषण तुलाधरले जानकारी दिनुभयो। प्रदूषण नियन्त्रणका लागि समयमै पूर्व तयारी आवश्यक पर्ने बताउनुहुँदै वहाँले घरबाट निस्कने फोहोरको उचित व्यवस्थापन, डढेलो नियन्त्रण, सवारी साधनको धुवाँ परीक्षण मापदण्डको कड़ाईका साथ कार्यान्वयन गर्न सके प्रदूषण नियन्त्रणमा मदत पुग्ने धारणा राख्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इरानमाथि अमेरिका र इजरायलले आक्रमण जारी राख्दा तेहरान र कराजका तेल भण्डारण केन्द्रमा क्षति पुगेको छ। स्थानीय बासिन्दाले आक्रमणपछि आकाश राति नै उज्यालो बनेको बताएका छन्। प्रत्यक्षदर्शीका अनुसार विस्फोटपछि आगलागी भई वरपरका पसल र घरहरूमा क्षति पुगेको छ। कराचका एक बासिन्दाले शुरूमा रातो प्रकाशले आकाश उज्यालो बनेको र त्यसपछि ठूलो विस्फोटको धक्का महसुस भएको बताएका छन्। इरानी अधिकारीहरूले तेहरानको हावाको गुणस्तर निगरानी गरिरहेको जनाउँदै सर्वसाधारणलाई घरभित्रै बस्न आग्रह गरेका छन्। इरानको परराष्ट्र मन्त्रालयले आक्रमणका कारण विषाक्त पदार्थ हावामा फैलिएको र यसले जनस्वास्थ्यमा ठूलो जोखिम पैदा गरेको जनाएको छ। दक्षिण पश्चिम सुडानको अर्धसैनिक नियन्त्रणमा रहेको 2 ड्रोन आक्रमण हुँदा कम्तीमा 33 जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन्। यो आक्रमण पश्चिम कोर्डोफान राज्यको अबु जाबाद र वार्ड बाण्डा बजारमा भएको हो, जुन 3 वर्षदेखि चलिरहेको सुडानी सेना र अर्धसैनिक ऱ्यापिड सपोर्ट फोर्स आरएसएफ बीचको संघर्षको सबैभन्दा हिंसक क्षेत्रमा पर्दछ। सैन्य स्रोतहरूको आक्रमणमा सर्वसाधारणलाई लक्षित गरिएको आरोपलाई स्वीकार गरेका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्दै गए पनि पछिल्लो समय कर्जा प्रवाह भने अपेक्षाकृत विस्तार हुन नसकेको एक अध्ययनले देखाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अर्धवार्षिक समष्टिगत आर्थिक प्रतिवेदन 2026 बैंकिङ प्रणालीमा तरलता प्रशस्त भए पनि लगानीको वातावरण कमजोर हुँदा निजी क्षेत्रतर्फ कर्जा प्रवाह सुस्त भएको देखाएको छ। अर्थतन्त्रमा तरलता प्राप्त भए पनि लगानीको माग कमजोर हुँदा वित्तीय मध्यस्थताको प्रभावकारिता घटेको विश्लेषण प्रतिवेदनले गरेको छ। बैंकिङ प्रणालीमा रेमिटेन्सको निरन्तर वृद्धि, विदेशी मुद्दा संचित बढ़नु तथा तरलता प्रभाव बढ़ेर निक्षेप वृद्धि भएको प्रतिवेदनले उल्लेख गरेको छ। आर्थिक वर्ष 2082-83 को 6 महिनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप 5.7% अर्थात 4,17,48,00,000,000,000 रूपियाँले वृद्धि भई 76,81,35,00,000,000,000 रूपियाँ बराबर पुगेको छ। पुष मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा 6.7% बढ़ेको छ। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा कर्जा मध्ये गैर वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश 62.7% र व्यक्तिगत तथा घर परिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश 37.3% रहेको छ। पश्चिम एसियाका देशमा चुलिएको तनावका कारण नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्कमा असर देखिन थालेको छ। कतार, कुवेत र दुबई जस्ता ओहोरदोहोर हुँदै आएका र मुख्य ट्रान्जिट गन्तव्यका उडान एक सातादेखि रोकिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको उडान र यात्रुको संख्या उल्लेख्य रूपमा घटेको छ। संयुक्त राज्य अमेरिका इजरायलले इरानमाथि गरेको आक्रमण र त्यसको प्रत्युत्तरमा इरानले गरेको प्रत्याक्रमणपछि पश्चिम एसियाका विभिन्न 9 देशले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि नेपालमा अन्तर्राष्ट्रिय आवागमनमा बाधा पुगेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता सन्तुष्ट कुमार बस्नेतले पछिल्लो एक सातादेखि पश्चिम एसियाका विभिन्न प्रमुख 7 वायुसेवा कम्पनीका दैनिक 2 दर्जन भन्दा बढी उडानहरू रद्द हुँदै आएको उल्लेख गर्नुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पश्चिम एसियाको हवाई आकाश भएर हुँदै आएको उडान पछिल्लो समय युरोप, अमेरिका, अस्ट्रेलिया लगायतका गन्तव्यमा जाने यात्रुले ट्रान्जिट परिवर्तन गरेर यात्रा गर्न थालेका छन्। आइतबार नेपाली बजारमा सुनको भाव तोलामा 3,500 रूपियाँले बढेर कारोबार भएको छ। आइतबार सुन प्रति तोला 3,16,900 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन 3,13,400 रूपियाँमा सुनको कारोबार भएको थियो। त्यस्तै आइतबार चाँदीको भाव तोलामा 30 रूपियाँले बढेको छ। तोरी खेती गर्ने मोरङका किसानले यस वर्ष लगानी खर्च समेत उठाउन सकेनन्। कार्तिकको तेस्रो साता बेमौसमी पानी परेपछि किसानले ढिलो गरी तोरी बाली लगाएका थिए। मोरङका रतुवामाई, सुनवर्सी, रंगेली, काने पोखरी लगायतका गाउँपालिकामा तोरीको सघन खेती हुने गरेको छ। कोशी प्रदेश कृषि निर्देशनालयका अनुसार मोरङमा पछिल्ला 3 वर्ष तोरी खेतीमा किसानको आकर्षण बढ़ेको थियो। उत्पादन क्षेत्र र उत्पादकत्व समेत बढ़ेको मोरङमा आर्थिक वर्ष 2079-80 11,205 हेक्टर क्षेत्रफलमा तोरी खेती भएको थियो। आर्थिक वर्ष 2080-81 11,214 हेक्टर क्षेत्रफलमा तोरी खेती विस्तार भयो। किसानले गहुँ र दलहन बाली भन्दा तोरी बालीमा राम्रो आमदानी गर्न थालेपछि तीनै तहका सरकारले मोरङमा तोरी खेती गर्ने किसान लक्षित अनुदानका कार्यक्रम सञ्चालन गरेका थिए।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। भारतले T20 विश्वकपको उपाधि हात पारेको छ। यो जीतसँगै भारत घरेलु मैदानमा T20 विश्वकप जित्ने पहिलो टीम बनेको छ। हिजो न्यूजील्याण्ड र भारतबीच सम्पन्न खेलको उपाधि चुमेपछि लगातार दोस्रो पटक उपाधि चुम्ने टीमको इतिहास पनि भारतले बनाएको छ। यसअघि 2 विश्वकप जित्ने टीम भए पनि लगातार जित्ने टीम थिएन। भारतको अहमदाबाद स्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा 1,00,000 भन्दा बढ़ी दर्शकको उपस्थिति बीच न्यूजील्याण्डलाई 96 रनले हराएर T20 विश्वकपको 10 संस्करणको च्याम्पियन बनेर भारतले यी तीनै कीर्तिमानमा आफ्नो नाम लेखाएको छ। सन् 2007 T20 विश्वकपको पहिलो संस्करणमै विजेता बनेपछि भारतले दोस्रो पटक च्याम्पियन बन्न 17 वर्ष तथा 9 संस्करण कुर्नु परेको थियो। सन् 2024 दक्षिण अफ्रिकालाई हराएर दोस्रो पटक T20 विश्वकप विजेता बनेको भारतले तेस्रो पटक उपाधि जित्न भने समय लगाएन। भारत T20 विश्वकप उपाधि रक्षा गर्ने पहिलो टीम बन्यो। न्यूजील्याण्डको भने पहिलो पटक च्याम्पियन बन्ने सपना पूरा भएन। सन् 2021 पनि न्यूजील्याण्ड फाइनलमा अस्ट्रेलियासँग निराश बनेको थियो। न्यूजील्याण्डका कप्तान मिचेल सान्तनरबाट ब्याटिङको निमन्त्रणा पाएको भारतले निर्धारित 20 ओभरमा 5 विकेटको क्षतिमा 255 रनको विशाल स्कोर बनाएको थियो। न्यूजील्याण्ड एक ओभर बाँकी छँदै 159 रनमा अल आउट भयो। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र हिमाली भागमा साधारणतया बादल लाग्नेछ। बाँकी भागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेस, बागमती, गण्डकी प्रदेश सहित लुम्बिनी प्रदेशको पहाड़ी र हिमाली भागका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र हिमाली भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 21 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 16 देखि 18 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:21 भयो भने सूर्यास्त भरे साँझ 6:09 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा प्रत्यक्षतर्फ 161 निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक। घोषित नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी 124 स्थानमा विजयी, समानुपातिकतर्फ पनि रासोपा नै अग्र स्थानमा। भदौ 23 र 24 गतेका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगद्वारा प्रधानमन्त्री सुशीला कार्की समक्ष प्रतिवेदन पेश। प्रतिवेदन कार्यान्वयनमा लैजाने प्रधानमन्त्रीको प्रतिबद्धता। राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण आज हुँदै। इरानको तेहरान र कराजका तेल भण्डारण केन्द्रमा अमेरिका इजरायलको हवाई आक्रमण। र लगातार दोस्रो पटक T20 विश्वकपको उपाधि भारतलाई। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।